اللہ کی اہمیت کے سلسلے میں آپ کے سامنے رکھی ہے. ذکر کے معنی یاد کرنے کے ہیں، یادداشت کے ہیں. میں نے ان کا ذکر کیا تھا یعنی ان کو یاد کیا تھا، ان کا تذکرہ کیا تھا. انگریزی میں ریمبرنس آف اللہ کو کہتے ہیں، اللہ کی یاد. اور یہ ایمان والے کے لیے اللہ کی یاد بہت زیادہ اہمیت کی حامل ہے. دنیا کے انسانوں سے اسے الگ کرتی ہے یہی اللہ کی یاد. اور اس کے فضائل اور اس کے مناقب بے شمار. تو ایمان والا کسی بھی وقت اللہ کی یاد سے غافل نہیں رہ سکتا. وہ جہاں کہیں بھی ہو، جس حال میں ہو، لیکن اسے اللہ کا دھیان اور اللہ کی یاد رکھنی. جتنی اللہ کی یاد رکھے گا اتنا غفلتوں سے دور رہے گا، ورنہ غفلتیں اس کے اوپر چھا جائے گی. بعض اللہ والوں کو مکاشفے میں دل کا حال بتایا گیا کہ شیطان جو ہے یہ مچھر کی طرح دل کے اوپر بیٹھا رہتا ہے. جب دل میں اللہ کا دھیان ختم ہوتا ہے اور دل اللہ کی یاد سے غافل ہوتا ہے تو فوری طور پر وہ انجیکشن دیتا ہے. تو ذکر اللہ یہ دل کی زندگی. شیطان کا انجیکشن جیسے ہی لگے گا اس کے آسان جسم میں آنا شروع ہو جائے گا. جب اس کا اثر آنکھوں پر پہنچے گا تو آنکھیں غلط جگہ پر دیکھنا شروع کر دیں اور نگاہوں کا گناہ بہت بڑا گناہ. اس لیے سلسلہ نقبندیاں میں مریدین کو 11 کلمات دیے گئے. 11 کلمات، ان میں پہلا ہوش درتا، دوسرا کلمہ نظر بر قدم. اب پہلے کلمے کی تشکیل، یہ کلمات جتنے بھی دیے ہیں یہ اصل میں اس سلسلے کے جو اوراد اور اشعار ہیں ان کی علامتیں، ان کی نشاندہی. یہ چھوٹے جملوں کا یاد کرنا آسان ہے. ہوش در دم، اس کا کیا مطلب؟ جو سانسیں اندر جا رہی ہیں اور جو سانسیں باہر آ رہی ہیں اس کی نگہداشت رکھنا. حالانکہ نگہداشت ایک مستقل اصطلاح ہے ہماری، لیکن جو سانس اندر جا رہی ہے اللہ کے نام کے ساتھ جا رہی ہے اور جو سانس باہر آ رہی ہو وہ اللہ کے دھیان کے ساتھ آ رہی ہے. تو انسان کا باہوش رہنا اور سنبھل کر اپنے سانس کے اوپر توجہ رکھنا، یہ ابتدائی احوال والے کے لیے بہت ضروری ہے. سانس اس طرح سے لینا کہ لیتے ہوئے بھی اللہ کا نام اندر جا رہا ہو اور باہر نکلتے ہوئے بھی اللہ کا نام آ رہا. ہر منٹ میں اس کا جائزہ، ہر منٹ میں اس کا جائزہ. ख्याल रखना, हर वक्त सांसों का ख्याल रखना। हम तो अपने ईमान का ख्याल नहीं रख रहे हैं, अपनी पूरी जिंदगी का ख्याल नहीं रख रहे हैं, और अपने तसव्वुर में यहां बैठेंगे तो एक एक सांस का ख्याल रखना वो बताएंगे। ये पहला सबक है हमारा, कि हर आने वाला सांस अल्लाह की याद के साथ आए, और हर जाने वाला सांस जो है अल्लाह की याद के साथ और अल्लाह के जिक्र के साथ और अल्लाह के नाम के साथ जाए। चंद मिनट रोजाना बैठकर इसकी मशक करो कि हमारी जबान अल्लाह की याद से खाली ना हो, हमारी सांसें अल्लाह की याद से खाली ना हो, और हमारे दिल की धड़कनें अल्लाह की याद से खाली ना हो। हर वक्त अल्लाह 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 है, इसकी बरकत से अल्लाह इतनी बेदारी इंशाअल्लाह नसीब फरमाएंगे कि गुनाह सामने आएगा तो चौंक जाएगा, और इसकी बरकत से इतनी बेदारी अल्लाह नसीब फरमाएंगे कि कोई अच्छा नेक अमल छूट नहीं पाएगा, नमाज के जाने के अंजाम खत्म हो जाएंगे। ये जो हर वक्त वसाविश हैरान करते हैं, गुनाहों में मुब्तला करते हैं, जब आदमी अपने सांस में गौर करने वाला बन जाएगा कि मेरा सांस क्या ख्याल लेकर आ रहा है और क्या ख्याल लेकर जा रहा है, तो इसके नतीजे में अल्लाह ताला गुनाहों के जो वसाविश हैं उससे हिफाजत कर लेंगे। तो यह पहला सबक है और यह पहला कलमा है नफ्स बदलिया में। यह हमारे मशायख पर अल्लाह ताला ने कुछ चीजें खोली है, जैसे कि दावत का काम हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह ने खोला कि इसको इज्तिमाई नौजियत के साथ कैसे किया जाए और उम्मत के सामने इज्तिमाईत के साथ बात कैसे पेश की जाए, इसकी पूरी तरकीब अल्लाह ताला ने हजरत पे खोली है। इमामी चीज है, इसलिए हजरत शेखुल हदीस मौलाना रुकैया साहब रहमतुल्लाह अलैह ने फरमाया कि मैं दावत के काम के लिए झंडे का टाइम नहीं। जब ये काम शुरू हुआ तो साथियों ने मशवरा किया कि भाई हर जमात की कोई ना कोई अलामत होगी, कोई ना कोई निशानी होगी, तो हम भी कोई निशानी रखते हैं। तो कुछ लोगों ने कहा कि झंडा जो है एक रखा जाए, हमारे वर्कर के ऊपर झंडा लग रहा है। हजरत शेख रहमतुल्लाह अलैह ने फरमाया नहीं, अजान की जगह लोगों को इत्तला के लिए झंडा लहराने की बात का मशवरा दिया था बाद साहब ने हुजूर ने रद्द कर दिया कि नहीं ये झंडा हमारा तरीका नहीं। अब उन लोगों ने अपनी पहचान ही झंडों से निकाली जबकि सरकार झंडे से खुश ही नहीं। हाँ कोई जंग का मैदान हो तो वहां झंडा, और इस मुल्क में रहकर हमको अपना अलग झंडा करने की कोई जरूरत नहीं है, मुल्क का झंडा कहां है? हमारी पहचान के झंडे नाम से पहचाना जाता है, अपने झंडों से नहीं पहचाना। झंडों से क्या होता है, कोई खास जरूरत हो तो वहां मैदान कारखान में अलग अलग काफलों को और अलग अलग बटालियन को पहचानने की अहमदे के लिए झंडा लगाया जाता है। यहां कोई बटालियन नहीं है तो झंडे की जरूरत नहीं। हजरत ने फरमाया हमारा काम ही हमारी पहचान हो, काम करो ये पहचान। खाली झंडे लगाने से, बातें बनाने से कुछ नहीं होता। जिंदगियां ऐसी बनाओ कि आपकी पहचान वो जिंदगी बन जाए, कि नमाजों की पहचान बनाओ कि भाई नमाजी है तो मुसलमान है, दाढ़ी है तो मुसलमान है, सुन्नतों के पाबंद है तो मुसलमान है, खातून है तो बुर्का और पर्दा है तो मुसलमान है, नमाजों के वक्त बादा खाली है तो मुसलमान है। ये पहचान इस तरह की, मामला इतने साफ रखो, इतने साफ रखो कि तुम्हारी पहचान तुम्हारे मामला बन जाए। एक पाई का इतना क्लियर हिसाब ना रहा है तो मुसलमान ही होगा। انسان کی اپنے قدموں پر رہے. نظر پر قدم کا مطلب یہ کہ چلتے ہوئے ہماری نظریں ہمارے قدموں پر ہوں, نہ ادھر دیکھیں نہ ادھر دیکھیں. ناندیڑ میں ہمارے جامعہ حسینیہ میں ایک استاد ہے, ویسے تو سبھی علماء اس کی ایک مثال ہے, ایک نمونہ ہے, لیکن وہاں حضرت مولانا شمس الدین بسا تھے. جب وہ چلتے تھے تو ایسا معلوم ہوتا تھا کہ ان کی نظریں جو ہے زمین میں گڑ گئی, اتنا سامنے بالکل ان کی نظر ہے. کیونکہ فرمایا کہ نگاہیں انگلش کے تیروں میں سے خطرناک تیر ہے, اس سے یہ اچھے اچھوں کا شکار کرتا ہے. اس بنا پر حدیث میں فرمایا والعینان تزنیان, یہ دونوں آنکھیں بھی بدکاری کا انتخاب کرتی ہیں, وہ زنا ہوگا النظر, اور ان کی بدکاری ان کا نامحرم کی طرف دیکھنا ہے. نامحرم کی طرف دیکھنا تباہیوں کا دائی ہے اور تقوا کے کاروبار کو آگ لگانے والا ہے, روحانی ترقی کے لیے ہلاکت خیز ہے اور ایمانی زندگی کے لیے تباہ کن ہے. اس بنا پر ہمارے مشائخ نے اس کا بڑا خیال کیا ہے. حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ نے ایک مرتبہ اپنے شاگرد جن کی جائی نہیں آئی ان پر نظر پڑ گئی, ان کو فرمایا میرے پیچھے بیٹھا کرو, میرے سائڈ کے اوپر بیٹھا کرو, سامنے ہوں گے تو نظر آ گئے سائڈ پر بیٹھا. اس کے بعد پڑھاتے رہے سب سے دراز ہو گیا. ایک دن ایسا سب گھما کر دیکھا تو وہ زمانہ تھا کہ امام محمد رحمۃ اللہ علیہ کی گاڑی نکلے. جب سے بٹھایا تھا وہ کونے میں اس کے بعد گاڑی نکل آئی, جب جا کر کے نظر پڑ گئی. اس لیے امام ابو حنیفہ اور امام محمد رحمۃ اللہ علیہ کسی مسئلے پر منتقل ہو جائیں تو ان کو طرفین کہتے ہیں. طرف کے معنی کنارہ. امام محمد چھوٹے تھے تو نگاہوں کی حفاظت کے لیے امام صاحب نے ان کو کنارے کے اوپر بٹھا دیا. نبی کریم صلی اللہ علیہ وسلم نے اعتکاف فرمایا. اعتکاف میں ابو زمانے میں اعتکاف جو ہے مسجد بالکل کھلی تھی, دروازے شاندار تھی, نہ لائٹیں, اور جو چٹائی پھوٹی پھوٹی چٹائی, انتہائی پھوٹی پھوٹی چٹائی, اس کو خالی کھڑی کر دیتے تھے. یہ حضور کا معتقد ہوا کرتا, صحابہ کا معتقد. آج تو ایسے کہا بھائی ملتا ہوتا, کھانے آ رہے ہیں, کھائے جا رہے ہیں, شام کو آ رہا ہے, رات کو کھا رہے ہیں, काम करना पड़ेगा, इफ्तार लाना, सहरी लाना, जरूरत की चीजें लाना, मेरे इबादत के लिए मैं दूसरों को क्यों तकलीफ दूं। हाँ, मेरे पास सहूलत होती तो हजरत मुफ्ती साहब रहमतुल्लाह अलैह हमेशा ऐसे काम करते रहे, क्योंकि उनके पास मुतवस्सिल थे और काम करने वाले थे। और मेरे वालिद साहब किसी से काम लेना है पहले तो पसंद नहीं करते थे, तो फरमाया मेरी इबादत की वजह से दूसरों की जान पर बोझ पड़े, मुझे मंजूर नहीं। और फरमाया कि ये किफाया के दर्जे की सुन्नत, सुन्नत मौकदा अल किफाया है, आखिरी अशरे का ऐसा जिसको माँ बहने अपने घर के मस्जिद के अंदर कर सकती हैं। पहले मस्जिद में कर दी, अब हालात की मस्जिद में आने की, तो अपने घरों के अंदर ऐसे काम कर सकती है। और जरूरत जिसे जरूरत शरी है उसके लिए बाहर नहीं लेगी, उसके बगैर नहीं निकलेगी। इसलिए अगर मस्जिद के बाहर कोई जनाजा है तो मौतकिन को जनाजे की नमाज पढ़ने के लिए नहीं निकलना है। अगर मस्जिद से बाहर अजान हो रही है, यानी मस्जिद शरणी किसे कहते हैं, उसके बाहर अजान हो रही है, तो मौतकिन को अजान देने के लिए बाहर नहीं निकलना है, क्योंकि इसकी जरूरत नहीं, उसके लिए दूसरे लोग हैं। यहां तक कि मौतकिन को जुमा का सुन्नत गुस्ल भी नहीं करना है, क्योंकि उसके लिए जरूरी नहीं है। हाँ, जरूरत का होगा, जो शरणी अहिबाज से जरूरी है तो करना पड़ेगा। यहां तक के स्पेशल पीढ़ी के लिए अपने मोतकब से और मस्जिद शरणी से बाहर न जाए। तो कभी कभी अजवाजे मुतहरा सरकार से मिलने के लिए तशरीफ लाती थी, तो एक मरतबा हजरत सकीया रजी अल्लाह ये खैबर के सरदार हुई इतने आफ्ताब की बेटी थी, और इनका शौहर जो है वो खैबर के मौके पर मुसलमानों के हाथों से मारा गया। बिल्कुल नई शादी हुई थी, हुई इतने आफ्ताब की बेटी हजरत सफिया की, वो नौजवान सरदार के साथ हाथ देखा था उसके घर में, मदीने से चांद का टुकड़ा चला है और मेरी गोद में पड़ा है। सुबह में अपने शौहर के सामने ख्वाब बयान किया, बहुत नाराज हो गया कि तेरी मदीने के हाकिम के साथ शादी का इरादा है तेरा। मैंने कहा मैंने तो इसको सोचा भी नहीं आपके होते हुए। उसने बहुत जोर का तमाचा मारा, ये तमाचे का असर हजरत सफिया के गाल पर था। जब निकाह हुआ हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से, तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने ये सौ उंगलियों के निशान के बारे में पूछा था, ये क्या है? जवाब दिया कि इस तरह का ख्वाब देखा था मैंने, शौहर के सामने बयान किया तो उसने गुस्से में आकर जो तमाचा मारा था उसका असर है। फरमाया था तुमने सच्चा देखा, अल्लाह ने मदीने के वाली के साथ निकाह करवा दिया। खैबर में यहूदी बुरी तरह से शकस्त खा गए, मदीने के अतराफ में जितने यहूद थे वो तीन बड़े बड़े कबीलों में तकसीम थे। ये तीनों की सरबोदी के बाद बाकी जितने लोग रह रहे थे वो तमाम जाकर के खैबर के किले में बंद हो गए थे। खैबर के अतराफ में यहूदियों के कई किले थे, और जब जंग हुई तो जंग के अंदर उन लोगों के पास एक कीमती खजाने का थैला था जिसके अंदर हीरे जवाहरात और कीमती चीजें, جب غنیمت کا مال تقسیم ہوا تو غنیمت کے مال میں حضرت دہیہ کلبی رضی اللہ تعالیٰ عنہ کے پاس آئے. دہیہ کلبی بڑے حسین صحابی، وہ اتنے حسین تھے کہ لوگ کھڑکیوں سے اور عورتیں دروازوں سے دوڑ دوڑ کر ان کا دیدار کرنا چاہتی تھی، اور وہ اپنے چہرے پر جو ہے شام اور دمشق پہنچے تو چادر رکھتے تھے تاکہ ان کے فتنوں سے بچ سکیں. حضرت جبریل علیہ السلام اکثر بیشتر حضرت دہیہ کلبی رضی اللہ تعالیٰ عنہ کی شکل میں آتے تھے. حضرت دہیہ جو ہیں یہ یمن کے بڑے لوگوں کے اندر تھے، اور دہیہ کے ماں علماء رئیس کے لکھے ہیں، یمن کے بڑے رئیس تھے، جیسے وائل ابن حجر جو ہیں یہ اپنے علاقے کے بہت بڑے نوابزادے تھے. ان کو حضور نے نماز میں اپنے پیچھے بالکل کھڑا کیا تھا کہ تمہیں نماز سیکھ کر اپنی قوم کو بتا. بیچ میں زور سے آمین کہی تھی حضور نے، وہ نقل کرتے ہیں کہ حضور کو میں نے زور سے آمین کہتے ہوئے سنا، جبکہ حضور ان کی تعلیم کے لیے ایک دو مرتبہ زور سے آمین بولے ہوئے ہیں. بہرحال یہ حضرت صفیہ رضی اللہ تعالیٰ عنہ سرکار سے ملنے کے لیے معتکف کے اندر آئی. حضور چھوڑنے کے لیے اپنے معتکف سے نکل کر مسجد شرعی کی حد تک گئے. یہ جو آپ کا دروازہ وہاں پر نظر آتا ہے یہ الگ اطلاق مسجد کی حد ہے، الگ اطلاق مسجد کی حد ہے. اور یہ جو جماعت خانہ جس کو آپ کہتے ہیں اس کو ہماری اصطلاح میں مسجد شرعی کہتے ہیں. اعتکاف ہمیشہ مسجد شرعی میں ہوگا، اور اس مسجد شرعی سے باہر بلا ضرورت کے ایک لمحے کے لیے قدم نکالنا اعتکاف کو توڑ دے گا. اگر یہ ٹوٹا ہوا اعتکاف ہے تو آگے یہ اعتکاف چلایا جائے گا کہ نہیں؟ یا جس اعتکاف کو توڑ بیٹھا ہے اس کی قضا کتنے دنوں کی جائے گی؟ تفصیل کے لیے پھر مدد سے تشریف لائیے تو وہاں انشاءاللہ اس کے آپ ساتھ جتنے احکام ہیں آپ کے سامنے رکھ لیں گے. ہم لوگ ایک مرتبہ گئے تھے ایک جگہ، وہاں ہمارے مرحوم مولانا محی الدین مراد آزاد کی مرحوم بھی آئے تھے، بیان ہوتا تھا. ہمارے ایک اور عقید نے برطانیہ میں، ان کا نام ہے قاری عبد الجلیل منی پوری، ان کو اللہ تعالیٰ نے بڑی اچھی آواز دی، بہترین قرآن بھی پڑھتے ہیں، بہترین نعتیں اور نظم بھی، لوگ ان کی نقالی کرتے ہی رہتے ہیں. سے نقالی کا لوگوں کو بہت شوق رہتا ہے اپنا کاروبار چلانے کے لیے، تو ان کو نظم پڑھنے کی دعوت تھی، مولانا مرحوم کو بیان کرنے کی دعوت. اب جب وہاں پہنچے تو پہلے بات کو معلوم ہے کہ تلاوت کے بعد نظم کو کی، اب انہوں نے نظم شروع کی قاری عبد الجلیل صاحب، تو ہر مصرے کی شرح کی بیان فرماتے ہیں، نظم لمبی تھی اور ہر مصرے کی شرح، ہر مصرے پہ رکتے ہیں شرح بیان کر، ہر مصرے پر رکتے ہیں تشریح کرتے ہیں. حضرت نے تھوڑی دیر تک سنا، پھر جو جلسے کے منتظمین تھے ان کو بلایا کہ ان کو کس کام کے لیے بلایا ہے؟ حضرت ان کو نظم پڑھنے کے لیے بلایا ہے، کہ بیان کی تو یہی کر رہے ہیں تو پھر مجھے کیوں بلایا ہے؟ سب یہی اگر کر لیں گے تو میں کیا کروں؟ مجھے بلایا کیوں ہے؟ خیر انہوں نے ذرا پتہ چل کہا، وہ بتانا چاہتے تھے کہ بھائی جن کا جو کام ہے وہ کریں تو اچھا ہے، جن کو جتنا کام سپرد کیا اتنا ان کو کرنا چاہیے، اپنی طرف سے اس کے اندر حاشیے نہیں چڑھانے چاہیے. تو حضرت आदमी दरवाजे के पास से गुजर रहे हैं। सरकार ने उनको बुलाया, दो अंसारी साहब, फेरियो साहब, उनको बुलाया और बुलाने के बाद कहा कि ये जो देख रहा हूं खातून को, ये मेरी जोजा सफिया है। सरकार क्या फरमाना चाहते हैं? उन्होंने फरमाया, तुम्हारे दिल दिमाग में ये नहीं बात ना आ जाए कि मैं किस खातून को लेकर चल रहा हूं। सहाबा कांपने लगे, अल्लाह के रसूल हम आपके लिए ऐसा सोच भी सकते हैं? आपकी पाकदानी, आपका नामोस और तकवा, उसके मुताबिक हम ऐसी बात दिमाग में दिल में ला भी सकते हैं? फरमाया, अगर आ जाए ना तो ईमान तबाह हो जाएगा। अगर ऐसी बात तुम्हारे दिल में पैदा हो जाए उसी वक्त तुम्हारा ईमान खत्म, क्योंकि नबी की शान पे या नबी के खिलाफ कोई बात दिल के अंदर आ जाए तो जो ईमान के वो मुतासिर हो जाए। हदीस शरीफ में सैयदा आयशा रज़ी अल्लाह तआला अन्हा के बारे में आता है कि एक दिन हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इनसे फरमाया कि तुम्हारी नाराजगी को भी मैं जानता हूं और तुम्हारी रजामंदी को भी मैं जानता हूं। अब एक शौहर अपनी बीवी को अच्छी तरह जानता है, ये क्यों रो रही है, क्यों हंस रही है, इसके चलने का मिजाज, इसके बोलने का अंदाज, इसको समझ सका। शौहर होगा तो खूब समझेगा। सरकार ने फरमाया, मैं तुम नाराज हो तो जानता हूं, तुम राजी हो तो जानता हूं। हुजूर बताइए, फरमाया, जब तुम खुश होती हो ना मुझसे तो कोई कसम खाने का मौका आता है तो वो कसम में यूं कहती हो, लाल रखता मोहम्मद, मोहम्मद के रब की कसम। ये कसम तो खाई जा सकती है लेकिन कसम सिर्फ अल्लाह के नाम की खा सकते हैं। लोग जो अनाज की कसम और बीड़ी की कसम और मुंह में पान खाने की कसम और रोटी पर बैठा हूं इसकी कसम और गाड़ी पर बैठा हूं इसकी कसम, ये कोई कसम की हैसियत नहीं, इसका कुछ नहीं बनता। कसम सिर्फ अल्लाह के नाम पर खाई जाए लेकिन अल्लाह के नाम पर कसम और उसका इतना अहमियत और इतनी अजमत से उसको देखा जाए, ये मसला क्यों? बारह जब तुम खुश होती हो तो अल्लाह पर रखो मोहम्मद की कहती हूं मैं समझता हूं, और जब नाराज होती हो तो मेरा नाम छोड़ देती हो और कोई कसम खाने की नौबत आती है तो यूं कहती हो, लाओ रखता इब्राहिम, हजरत इब्राहिम के रब की कसम। अब सहाबा किराम और सहाबियात की सच्चाई मशहूर है। एक बात याद रखो, सबसे ज्यादा सच्चे तो नबी होते हैं, सबसे ज्यादा मानदार नबी होते हैं, फिर अंबिया किराम में सबसे ऊंचे सरकार हैं और फिर जो है अमानतों में सबसे ऊपर रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम। फिर उम्मत में अगर सच्चाइयों के अंदर किसी का मर्तबा हो और किसी का मकाम हो तो हजरत सिद्दीक अकबर रजी अल्लाह अन्हु का मकाम, मकाम सिद्दीकियत के ताजदार अगर हैं तो हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला। इसका मतलब यह नहीं कि दुनिया में कोई सिद्दीक नहीं है, जो जहां भी सिद्दीक होगा वो अपने दर्जों के एतबार से होगा लेकिन कोई सिद्दीक उम्मती होने के नाते से हजरत अबू बकर की सदाकत और सिद्दीकियत को नहीं पहुंच सकता, क्योंकि उनकी सिद्दीकियत की शहादत और उसको सर्टिफाइड अल्लाह ने किया है, वल्लज़ी जाअ बिस्सिद्दीक़ वसद्दक़ बिहि। खैर, ये बात तो बिल्कुल सही है। हजरत आयशा रज़ियल्लाहु ताला अन्हा फरमाती है, सरकार आपने बिल्कुल सही तजिया किया है, हमारे वाली होती तो उसके अंदर से कोई ना कोई गली निकाली, जैसे क्यों नहीं है, क्यों है, फला है, वो है, कोई ना कोई बहाना टहाना निकाल के बात को उल्टा कर दिया। लेकिन ये बात अजीब है कि इकरार कर दिया आदमियों का बिल्कुल सच पता है, सरकार बिल्कुल सही कर दिया, ये हिंदी इसके अंदर कोई भी गंदा पल्ला करने के बजाय, कोई भी लेकिन चुना के करने के बजाय साफ कह दिया यहां बिल्कुल यही बात। लेकिन सरकार एक बात सुन, यहां उन्होंने एक और मुद्दा लिखा है कि देखो बीवी सरकार की है और शौहर रसूलुल्लाह, लेकिन उनमें भी आपस में खटरा होता है, लेकिन खटरा के बावजूद दोनों के इस दिवाली ताल्लुका और रिश्ते में कोई फर्क नहीं आया। तो थोड़ी देर के लिए अगर राय का इख्तलाफ हो जाए, आपस में आरा का इख्तलाफ हो जाए, क्योंकि जो मिजाज शौहर का है बीवी का होना जरूरी नहीं है, और बीवी के जो ख्याल शौहर से मिल जाए जरूरी नहीं, तो इसमें जो है कभी कभी तसादुम हो सकता है, लेकिन यह तसादुम रिश्ते को ब्रेक करने तक न जाए इसका ख्याल रखना चाहिए। इसका बेहतर तरीका क्या है? इसका बेहतर तरीका यह है कि जहां झगड़ा शुरू होकर तसादुम की नौबत आएगी वहां दोनों को अलग हो जाना। अगर दोनों तरफ से तुर्की बतुर्की जवाब चलेंगे तो ये रिश्ता टूटने के किनारे पर आ जाएगा, और अगर झगड़ा शुरू होते ही दोनों पक्ष में से एक हट जाएगा तो ज्यादा गुफ्तगू बंद हो जाएगी और उससे की इत्तेहा नहीं आएगी और इत्मीनान से ये झगड़ा टूट जाएगा, खत्म हो जाएगा। चुनांचे हजरत हबीब करम अल्लाह वजहू का झगड़ा हो गया हजरत फातिमा रजी अल्लाह अन्हा के साथ। दो जहान के सरदार की बेटी है और हजरत अली जो है बहादुरों के सरदार हैं और सरकार के जगादार भाई हैं और बड़ा ऊंचा मरतबा। सरकार ने फरमाया अन मदीनतुल इल्म वाली बाबा, मैं इल्म का शहर हूं और अली उसका दरवाजा है। इतना ऊंचा मरतबा है। फरमाया करते थे कुरान करीम की कोई आयत ऐसी नहीं जिसकी तफसीर नहीं कर सकता और कोई सूरत ऐसी नहीं जिसकी तस्वीर नहीं जानता और इसके शामिल मजलूम को मैं न जानता। अल्लाह ने बड़े उलूम अता फरमाया थे हजरत अली करम अल्लाह वजहू, लेकिन झगड़ा हुआ तो सीधे मस्जिद में चले गए, क्योंकि मस्जिद से बढ़कर कोई रहमतों की और हिफाजत की जगह नहीं हो सकती। वहां तशरीफ गए, सरकार तशरीफ लाई, खैरियत मालूम करने के लिए कि दामाद कैसे हैं, बेटी कैसी है। आगे पूछा भाई अली नजर नहीं आते हैं? हुजूर बोला हमारे अंदर जरा पचपच हो गई, यानी थोड़ा सा झगड़ा हो गया। बोला चली थोड़ी होगी बात पड़ गई। तो अली कह रहा फरमाया फिर काम चले गए, पता नहीं बस लड़ते हुए अचानक चप्पल में नहीं निकल गए चले गए। हुजूर दरवाजे पर खड़े गए और एक तो अपराध जा रहे थे उनसे कहा देखो पति ने मस्जिद नबी में अली ने क्या। उन्होंने बताया कि ठीक है क्या कर रहे हैं, कल लेटे हुए आराम कर रहे हैं। अच्छा अच्छी बात है, सुन जाओ खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मस्जिद में तशरीफ लाए और हजरत अली रजी अल्लाह तआला अन्हु के पास बैठ गए। हजरत अली रजी अल्लाह तआला अन्हु की एक तरफ मिट्टी लगी हुई चादर हट गई, सरकार ने मिट्टी हटाई कंधे पर से और हाथ पर से और फरमाया तुम या हजरत मिट्टी के बाप खड़े हुए। एकदम पलट कर देखा हुजूर आ गए, फरमाया ये तो होता है कभी कभी मियां बीवी में झगड़ा, चलो इतना भी नाराज नहीं होते, चलो चलकर फिर जो है अपनी बीवी से गुफ्तगू शुरू करो, बातचीत शुरू करो, अपना इस दिवाली ताल्लुक आगे बढ़ाओ। दुनिया में शायद ही ऐसा कोई मौका मिलेगा कि जो यूं अपने दामाद को मनाने के लिए खुद आगे चलकर चला जाए। हम क्यों जाए, हमने छोकरी देकर क्या जुल्म किया है, और क्या चाहते हैं हमको झुकाना चाहते हैं, क्या हम इनके सज्जे करेंगे, क्या इनके हाथ पैर पड़ेंगे, अरे इनको लेना हो तो ले किस तरह से आए थे इसी तरह लेके जाएंगे, और फला फला लंबी तकलीफें हैं और तरह तरह के मकसूदा लोगों के पास। और एक तरफ आलमी है सरकार को तशरीफ ले गए, ये जितनी चीजें मैं आपके सामने سنتیں آپ کے سامنے رکھتا ہوں کہ کیا ہے سرکار کا طریقہ، اور نظر پر قدم یہ سنت ہے، سرکار اسی طرح سے چلتے ہیں۔ چنانچہ جو نظر پر قدم کے اندر مشق کر کے آگے بڑھے گا، اللہ بہت سے گناہوں سے بچائے گا اور دل کو بڑے بڑے اخبار سے بھر دے گا، دل اخبار کی گندگیوں سے لبریز ہو جائے گا اور نور معرفت سے منور ہو جائے گا۔ تو حضور پاک صلی اللہ علیہ وسلم نے ان سے کہا کہ یہ میری بیوی سفیا ہے اور بارش پر چل رہی تھی کہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے کہا سرکار یہ جو میں آپ کا نام چھوڑ دیتی ہوں نا تو زبان میں خالی نام نہیں ہوتا، ورنہ دل کی گہرائیوں میں آپ کی محبت میں ایک تسو کے برابر فرق آ جائے تو پہلے تو میرا ایمان ہی ختم ہو جائے گا۔ تو رشتے ختم ہونے کی بات تو بعد میں ہے، پہلے تو ایمان ختم ہو جائے گا میرا، میں کہاں رہ جاؤں گی پھر آپ کے ساتھ۔ یہ نزاکت کو سمجھیے کہ ایمان کی باریکی کو کتنا سمجھا ہے، عقیدے کی پختگی کو کتنا سمجھا ہے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے۔ یہ صحابہ کام پہ ہمارے دل میں سرکار ایسی بات آ نہیں سکتی، حضور نے ایک جملہ فرمایا ان شیطان یجری من الانسان مجرا الدم، شیطان انسان کے جسم میں ایسا دوڑتا ہے جیسے کہ رگوں میں خون دوڑتا ہے۔ تو شیطان رہے گا باہر لیکن وسوسے اندر تبدیل کر دے گا، جس کے نتیجے میں ہمارا دل بگاڑ کے رکھ دے گا، آنکھوں میں اثر پہنچے گا تو آنکھیں گنہگار ہو جائیں گی، کانوں پہ اثر پہنچے گا کان گنہگار ہو جائیں گے، زبان پہ اثر پہنچے گا زبان گانے بجانے غیبت کینہ کپٹ کی بات میں لگ جائے گی، شرمگاہوں تک پہنچے گا تو اس کے گناہ شروع ہو جائیں گے۔ تو میں کہہ رہا تھا کہ غفلت خطرناک چیز ہے، اور غفلت میں ڈالنے والی دو چیزوں کا اللہ تعالیٰ نے اس آیت میں تذکرہ فرمایا ہے۔ اے ایمان والو، تم کو تمہارے اموال اور تمہاری اولادیں اللہ کے ذکر سے کہیں غافل نہ کر دیں، اور جو ایسا کرے گا اللہ فرماتے ہیں بڑا نقصان اٹھانے والا رہے گا۔ آج تو صرف اتنی تشریح کا چکا، اگر اللہ نے چاہا تو آئندہ ان شاء اللہ اس کی مزید تشریح اللہ چاہے گا تو کریں گے۔ باخر الامانہ ان الحمد للہ رب العالمین۔ اب تھوڑی دیر کے لیے مراقبہ اور تھوڑی دیر کے لیے ذکر ان شاء اللہ کریں۔ ذکر ہمارے یہاں لا الہ الا اللہ رکھتا ہے، یہ نبی اس بات کا ذکر کہلاتا ہے۔ نبی نے تو ہر چیز کی نبی کرنی، یہاں تک کہ اپنی بھی نبی کرنی۔ فرماتے ہیں کہ یہ لا الہ الا اللہ کا ذکر یہ افضل الاذکار، افضل الاذکار کے معنی جتنے ذکر ہیں ان تمام کا سردار ہے یہ لا الہ الا اللہ کا ذکر، اس لیے اکثر مشاہد جو ہے اس کا ذکر کرواتے ہیں۔ دوسری تصدیحات ہیں اللہ کی، اللہ ہو اللہ کی، اور اس نے ذات یعنی اللہ کی۔ لیکن ہم سے نبی اس بات کا تھوڑا سا ذکر موقع کے اعتبار سے اور مجلس میں تھوڑی غفلتیں ہماری دور ہو جائیں اس لیے کر لیا کرتے ہیں۔ تیرے سوا معبود نبی کوئی نہیں ہے، کوئی
وَنَوْلِهُ
और क्षण